नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म रत्नावली शर्मा। आज 2078 साल चैत महिनाको 3 गते बिहिबार फाल्गुन शुक्ल पक्षीय चतुर्दशी तिथि तदनुसार मार्च 17 तारीक सन् 2022 नेपाल सम्वत 1142। प्रधानमन्त्री एवं रक्षा मन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सुरक्षा र प्रतिरक्षालाई थप सुदृढ एवं सबल बनाउन आवश्यक रहेको बताउनु भएको छ। अंशली सम्बन्ध विच्छेद गरेकी महिलाले अर्को विवाह गरेमा अंश बापत प्राप्त सम्पत्ति फिर्ता गर्नुपर्ने गरी नयाँ कानूनी व्यवस्था प्रस्ताव गरिएको छ। गैरातीदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कार्यकर्तालाई चुनावका लागि गठबन्धनको भर नपर्न निर्देशन दिनुभएको छ भने प्रमुख प्रतिपक्षी एमाले महाभियोग प्रस्ताव गिजोल्न संसद अधिवेशन अन्त्य गरिएको निष्कर्ष निकालेको छ। आज राजधानीबाट प्रकाशित राष्ट्रिय दैनिकहरूले यिनै प्रसंगलाई मुख्य समाचारका रूपमा छापेका छन्। कार्यक्रमको शुरूमा राष्ट्रिय सुरक्षालाई थप सुदृढ बनाउनुपर्छ प्रधानमन्त्रीको भनाई गोर्खापत्र दैनिकले मुख्य समाचारका रूपमा छापेको छ र यही प्रसंग लिँदैछौ। प्रधानमन्त्री एवं रक्षा मन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सुरक्षा र प्रतिरक्षालाई थप सुदृढ एवं सबल बनाउन आवश्यक रहेको बताउनु भएको छ। उहाँले राष्ट्रिय सुरक्षा नीतिको स्वीकृत कार्ययोजनालाई समयमै प्रभावकारी कार्यान्वयनमा ल्याई राष्ट्रिय सुरक्षा र प्रतिरक्षालाई सुदृढ गर्दै लैजान आवश्यक रहेको बताउनुभयो। राष्ट्रिय सुरक्षा परिषद सचिवालयको 21 वार्षिकोत्सवका अवसरमा बुधबार सिंहदरबारमा आयोजित समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले राष्ट्रिय सुरक्षालाई थप सुदृढ बनाउन राष्ट्रिय सुरक्षा नीति र प्रतिरक्षा नीति कार्यान्वयनमा ल्याइएको बताउनुभयो। 2058 फागुन 27 गते राष्ट्रिय सुरक्षा परिषद सचिवालयको स्थापना भएको थियो। राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री देउवाले स्थापनाकालदेखि नै सचिवालयले मुलुकको आन्तरिक तथा बाह्य सुरक्षा चुनौतीको वस्तुनिष्ठ मूल्याङ्कन गरी त्यसको सम्बोधनका लागि सरकारलाई सुझाव दिँदै आएको उल्लेख गर्नुभयो। राष्ट्रिय सुरक्षा परिषदबाट भएका निर्णयहरूको कार्यान्वयन तथा अनुगमनमा समेत सचिवालयले महत्वपूर्ण सहयोग गर्दै आएको उहाँले चर्चा गर्नुभयो। राष्ट्रिय सुरक्षालाई थप सुदृढ बनाउनुपर्छ प्रधानमन्त्री को भनाईलाई गोर्खापत्रले मुख्य खबरका रूपमा छापेको छ। युक्रेन रूस द्वन्द्व र त्यसले सिर्जना गरेको अन्तर्राष्ट्रिय तनावले नेपालमा पनि इन्धनको मूल्य आकाशिएको छ। नेपाल आयल निगमले बुधबार मात्रै पनि इन्धनमा 5 रूपियाँ मूल्य बढ़ाएको छ। लगातार मूल्य बढ़दा चालू आर्थिक वर्षको फागुनसम्मको निगमको घाटा 28 अर्ब रूपियाँ पुगिसकेको छ। उपभोक्ता मूल्य र निगमको घाटा दुवै बढ़दा पनि चर्को कर पुनरावलोकन गर्न सरकार तयार छैन। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ़ेपछि नेपाली बजारमा इन्धनको मूल्य घटाउन नसकेको निगमले जनाएको छ। मूल्य बढ़ाउँदा पनि पेट्रोलमा प्रति लिटर 28.57 रूपियाँ, डिजेलमा 32.15 रूपियाँ र एलपी ग्यासमा प्रति सिलिण्डर 665.34 रूपियाँ घाटा रहेको निगमका निमित्त नायब कार्यकारी प्रमुख नागेन्द्र शाहले बताउनुभयो। मट्टी तेलमा भने प्रति लिटर 24.34 रूपियाँ नाफा रहेको छ। भारतीय आयल कर्पोरेशन आईओसीबाट मूल्य बढ़ेर आएको जनाउँदै निगमले बुधबार राति 12 बजेदेखि लागू हुने गरी मूल्य वृद्धि गरेको हो। लिटरमा 5 रूपियाँ बढ़ेपछि अब काठमाडौँ उपत्यकामा पेट्रोल प्रति लिटर 155 रूपियाँ, डिजेल र तेल प्रति लिटर 138 रूपियाँ भएको छ। खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ। इन्धनमा लगातार भइरहेको मूल्य वृद्धिले सबैजसो उपभोग्य वस्तुको मूल्य प्रभावित पारिरहेको छ। इन्धनको मूल्य वृद्धि हुँदा समग्र बजार प्रभावित हुन्छ, समग्र अर्थतन्त्रमै असर पर्छ। पूर्व वाणिज्य सचिव पुरूषोत्तम ओझाले भन्नुभयो, अहिले निगमसँगै उपभोक्ता बचाउने सरकारी दायित्व छ, तसर्थ सर्वसाधारणलाई राहत पुग्ने विकल्प सोच्नुपर्छ। यस्तो बेला मूल्य स्थिरीकरण कोषको प्रयोग गरेर मूल्य समायोजन गर्नुपर्ने र सरकारले निगमलाई ऋण उपलब्ध गराइदिनुपर्ने उहाँको सुझाव छ। उपभोक्ता चर्को मारमा, निगम बढ्दो घाटामा, कान्तिपुरले मुख्य खबर छापेको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कार्यकर्तालाई चुनावका लागि गठबन्धनको भर नपर्न निर्देशन दिनुभएको छ। दाहालले काठमाडौँ उपत्यका विशेष समन्वय समिति, सम्पर्क समन्वय समिति र प्रवास समन्वय समितिका नेता कार्यकर्तालाई बुधबार प्रशिक्षण दिने क्रममा यस्तो भन्नुभएको हो। अब हामी आफै एक्लै चुनाव लड्ने हो, गठबन्धनको भर नपरौं, दाहाललाई उद्धृत गर्दै सम्पर्क समन्वय समिति सचिवालय सदस्य अर्जुन थापाले भन्नुभयो। अध्यक्ष दाहालले समानुपातिक निर्वाचनतर्फ आफूहरूले राम्रै मत पाउने दावी गर्दै प्रत्यक्षतर्फ जति जिते पनि त्यसलाई स्वीकारेर अघि बढ्नुपर्ने उहाँले बताउनुभयो। दाहालले पहिले केपी ओलीले हेपे जस्तै गरी अहिले कांग्रेसका नेताहरूले पनि माओवादीलाई हेपिरहेको भन्दै त्यस किसिमको हेपाह प्रवृत्ति सहन नहुने बताउनुभयो। गठबन्धनको भर नपर्न दाहालको निर्देशन शीर्षकमा नागरिकले मुख्य समाचार छापेको छ। यता नेपाल समाचार पत्रले माओवादीले तालमेल गर्न टोली खटाउने शीर्षकमा समाचार छापेको छ। नेकपा माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनमा गठबन्धनका घटकसँग चुनावी तालमेलका लागि आवश्यक पहल गर्न टोली गठन गरेर संघ प्रदेश जिल्ला र पालिका स्तरमा वार्ता र सम्वाद प्रक्रिया अगाडि बढ़ाउन सबै तहका पार्टी कमिटिलाई निर्देशन दिएको छ। फागुनको चौथो सातामा सम्पन्न पार्टीको केन्द्रीय कमिटि बैठकको निर्णय अनुसार माओवादीले सबै तहका पार्टी कमिटिलाई स्थानीय तह निर्वाचन केन्द्रित गतिविधि अघि बढ़ाउन सर्कुलर जारी गरिसकेको छ। सर्कुलरमा वैचारिक राजनीतिक कार्यक्रमदेखि संगठनात्मक कार्यक्रम समावेश गरिएको छ। माओवादीले तालमेल गर्न टोली खटाउने नेपाल समाचार पत्रले छापेको छ। यता नागरिक दैनिकले आगामी निर्वाचनसम्म वर्तमान सत्ता गठबन्धनलाई कायम राख्ने वा नराख्ने भन्ने विषयमा गठबन्धनको प्रमुख दल नेपाली कांग्रेस केन्द्रीय नेतृत्वभित्र मत विभाजित छ भन्दै समाचार छापेको छ। तालमेल चाहँदैनन् कांग्रेस कार्यकर्ता शीर्षकमा नागरिक अगाडि लेख्छ। संस्थापन पक्षभित्र वर्तमान गठबन्धन चुनावसम्मै कायम राखेर अगाडि बढ़नुपर्छ भन्ने मत छ भने संस्थापन इतर समूहले कांग्रेसले रूख बाहेक अन्यत्र मतदान गर्न नहुनेमा अडान लिइरहेको छ। आफूलाई कांग्रेसले मतदाता सामू एक्लै उभ्याएर आफ्नो शक्ति पहिचान गर्नुपर्ने तर्क गर्दै आएको संस्थापन इतर तबकाले गठबन्धनबाट कांग्रेसलाई नभई गठबन्धनमा रहेका अन्य दललाई मात्रै फाइदा पुग्ने दावी गरेको छ नागरिकले छापेको छ। प्रमुख प्रतिपक्षी एमाले महाभियोग प्रस्ताव गिजोल्न संसद अधिवेशन अन्त्य गरिएको निष्कर्ष निकालेको छ। संसदीय दलको बुधबार बसेको बैठकले अदालतलाई गुटबन्दीको शिकार बनाउन उक्त प्रस्ताव ल्याएर अनावश्यक लम्ब्याइरहेको ठहर गरेको हो। अध्यक्ष केपी शर्मा ओलीले सरकारको यस कदमको भण्डाफोर गर्ने बताउनु भएको छ। महाभियोग गिजोल्न अधिवेशन अन्त्य एमाले शीर्षकमा अन्नपूर्ण पोस्टले मुख्य समाचार छापेको छ। अन्नपूर्ण पोस्ट अगाडि लेख्छ, यसलाई जतिसक्दो लिङ्गरिङ गर्ने, ढिलो गर्ने र पास हुन वा फेल हुन कुनै अवसर नै प्रदान नगर्ने गरी उहाँहरू अघि बढ़िरहनु भएको छ। यसको भण्डाफोर गर्ने काम नेकपा एमाले गर्नेछ, अध्यक्ष ओलीले बैठकमा भन्नुभयो। प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबहरा विरूद्धको महाभियोग प्रस्ताव सिफारिश समितिमै नपुर्याई मंगलबार हिउँदे अधिवेशन अन्त्य गरिएको हो। महाभियोग अघि बढ़ेसँगै जबहरा निलम्बनमा हुनुहुन्छ, तर अब अर्को अधिवेशन नबोलाउँदासम्म उक्त प्रस्ताव अघि बढ़दैन। वैशाख अन्तिम साता मात्रै बजेट अधिवेशन बोलाउने विगतको चलन रहेको छ। सरकारले सत्तारूढ़ को स्वार्थ पूरा गर्न मात्रै संसद बैठक चलाएको आरोप एमाले प्रमुख सचेतक विशाल भट्टराईले लगाउनुभयो अन्नपूर्ण पोस्टले छापेको छ। निर्वाचन आयोगले राष्ट्रिय मान्यता प्राप्त नगरेका राजनैतिक दललाई समेत आफ्नै चुनाव चिन्ह लिएर प्रतिस्पर्धा गर्ने प्रक्रिया अघि बढ़ाएको छ। आयोगमा स्थानीय तह निर्वाचन 2079 भाग लिन राष्ट्रिय मान्यता प्राप्त नगरेका 73 राजनैतिक दलले दल दर्ता गराएका छन्। निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलियाले निर्वाचन प्रयोजनका लागि दर्ता गराएका दललाई चुनाव चिन्ह दिन न्यायोचित र वैधानिक छानेर आयोगले चुनाव चिन्ह प्रदान गर्ने प्रक्रिया अगाडि बढ़ाएको बताउनुभयो। आयोगले राष्ट्रिय मान्यता प्राप्त नगरेका दललाई चुनाव चिन्ह दिने निर्णय गरिसकेको छैन। प्रक्रिया पूरा भएपछि आयोगले चुनाव चिन्ह दिने सम्बन्धमा निर्णय गर्ने प्रमुख आयुक्त थपलियाले बताउनुभयो। साना दललाई पनि चुनाव चिन्ह गोर्खापत्रले अग्रपृष्ठमा छापेको छ। तपाई अहिले रेडियो नेपालबाट दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुनिरहनु भएको छ। कार्यक्रममा एकैछिन विज्ञापन।
श्रमिकहरूको मौलिक अधिकारको सम्मान गरौं, सबै प्रतिष्ठानहरूले न्यूनतम पारिश्रमिक प्रदान गर्न आनाकानी नगरौं।
नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
सुरेश, के छ खबर, कहाँ छौ?
मेरो सब ठिक छ यार, अफिसमा छु। अनि घर तयार भयो तिम्रो?
घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ, ढुक्क भएर लिँदा हुन्छ।
ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएको छ। थ्याङ्क यू यार।
थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिँदै आएको छ
नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
विज्ञापन पछि यहाँलाई पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। कोटामा एआईजी हेडक्वार्टर असन्तुष्ट शीर्षकमा राजधानीले मुख्य समाचार छापेको छ। गृह मन्त्रालयले योग्यता र कार्य सम्पादनका आधारमा भन्दा शक्ति कार्डमा कोटा भाग लगाएर प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी बढ़ुवाका लागि सिफारिश गरेको भन्दै प्रहरी प्रधान कार्यालय असन्तुष्ट बनेको छ। गृह मन्त्रालयले मंगलबार गरेको एआईजी बढ़ुवा सिफारिशप्रति प्रहरी महानिरीक्षक शैलेश थापा छेत्रीदेखि प्रहरीका अन्य उच्च अधिकृत गृह मन्त्रालय असन्तुष्ट बनेका छन्। गृह सचिव टेकनारायण पाण्डेको अध्यक्षतामा मंगलबार बसेको बढ़ुवा समिति बैठकले तीन नायब महानिरीक्षक डीआईजीलाई एआईजीमा बढ़ुवाका लागि सिफारिश गरेको थियो। राजधानीले छापेको छ। देश संघीय संरचनामा गएपछि पहिलो पटक गठन भएका प्रदेश सरकारहरूले चार वर्ष पार गरेका छन्। प्रदेश एक्लै स्थायी राजधानी निश्चित गरे पनि अहिलेसम्म नाम टुंगो लगाउन सकेको छैन। अरू प्रदेशले नाम र राजधानी रहने स्थान दुवै टुंग्याएका छन् तर एउटै प्रदेशले पनि आफ्नै भौतिक संरचना बनाउन सकेका छैनन्। कतिपय प्रदेशका निकाय संघीय सरकार मातहतका भवनमा र कतिपय भाड़ाका भवनबाट सञ्चालन भइरहेका छन्। अधिकांश प्रदेशले भौतिक संरचना निर्माण गर्ने जग्गा समेत खोज्न सकेका छैनन्। जग्गा निश्चित गरेका केही प्रदेशले पनि सम्बन्धित पक्षबाट भूगा अधिकार पाउन सकेका छैनन्। लुम्बिनी प्रदेश मात्रै एक हो जसलाई स्थायी राजधानी तोकेको जग्गामा समस्या परेको छैन तर त्यहाँ पनि संरचना निर्माण हुन सकेका छैनन्। छवटा प्रदेशले चार वर्षमा जग्गा समेत जुटाउन सकेनन्। नयाँ पत्रिकाले मुख्य समाचार छापेको छ। नेपालमा कोरोना संक्रमण घटेसँगै मास्क लगाउन छोड्ने, जहाँ पायो त्यही जमघट भई खाने बानी बढ़दै गएकोमा सरूवा रोग विशेषज्ञले चिन्ता व्यक्त गरेका छन्। चैतदेखि मौसम परिवर्तन भई गर्मी बढ़ने र यो समयमा विभिन्न सरूवा रोग लाग्ने भएकाले सफाईमा ध्यान दिन चिकित्सकहरूले सुझाएका छन्। दुई वर्षसम्म कोविडले गर्दा बाहिर खुलेर हिँड्न नपाएका कारण अहिले स्वास्थ्य मापदण्डको व्यवस्था गरी हिँड्ने, जमघट हुने र सड़क किनारमा राखिएका खाना खाने गतिविधि पर्याप्त देखिन थालेको डाक्टर शेरबहादुर पुन बताउनुहुन्छ। तर यस्ता खाना दूषित हुने सम्भावना भएकाले यिनको सेवनबाट झाडा पखाला औ जस्ता सरूवा रोगको जोखिम हुने उहाँको भनाइ छ। कोविड घटेपछि धेरै मानिसहरू बाहिर निस्केर खाने, सड़कका खानेकुरा खाने गरेको देखिन्छ। यो मौसममा यसरी खाँदा झाडा पखाला र औ लाग्छ। उहाँले भन्नुभयो पिउने पानी सफा नभएमा मौसमी रोगको जोखिम बढ़ने। उहाँले बताउनुभयो कोरोना घट्यो, मौसमी रोगको जोखिम बढ़्यो, नागरिकले प्राथमिकताका साथ छापेको छ। उपत्यकाका विभिन्न ठाउँमा थुप्रिएको सबै फोहोर उठ्न अझै एक साता लाग्ने भएको छ। स्थानीयले बंसरे डाँडालाई केन्द्रबिन्दु मानेर 3 किलोमिटर वरपरका जग्गा पनि अधिग्रहण गरेर मुआवजा दिनुपर्ने माग राख्दै 25 फागुनदेखि सिसडोरमा फोहोर लैजान अवरोध गरेका थिए, जसका कारण एक साता काठमाण्डु उपत्यकाको फोहोर उठ्न सकेको थिएन। पासाङ लामो राजमार्ग निर्माणको ढिलाइका कारण त्यहाँका स्थानीयले सड़क अवरोध गर्दा नउठेको फोहोर पनि सड़कमै जम्मा भएकाले उपत्यकाको फोहोर उठ्न अझै एक साता लाग्ने भएको हो। उपत्यकाको सबै फोहोर उठ्न अझै एक साता लाग्ने नयाँ पत्रिकाले समाचार छापेको छ। रामेछापका दृष्टिविहीन संगम थापा मगर ललितपुरको लगनखेल स्थित नमूना मच्छिन्द्र माविमा कक्षा 11 पढ्छन्। ब्रेल पुस्तकमा स्पर्श गर्दै पढ्नुपर्ने भए पनि उनी पुस्तक अभावमा सुनेका भरमा पढ्न बाध्य छन्। ब्रेल पुस्तक नहुँदा मोबाइलमा पीडीएफ भर्सन राखेर रिडिङ एपबाट सुन्नु परेको छ। उनले भने उनी जस्तै सुनेकै भरमा पढ्दैछिन्। काठमाडौँको सानो भर्याङ स्थित कामना इन्टरनेशनल कलेज कक्षा 11 अस्मिता देवकोटा पनि हामीसँग ब्रेल किताब छैन, 5 महिनादेखि कलेज धाइरहेकी उनी भन्छिन्। कम्प्युटर टेक्नोलोजी सरहरूले केही सामग्री पीडीएफमा उपलब्ध गराउनुहुन्छ, त्यसैको भरमा पढ्दैछौ तर त्यो पनि चाहे जति उपलब्ध छैन। दृष्टिविहीन मैत्री पठन पाठन अभावमा जटिलता भोग्ने संगम र अस्मिता प्रतिनिधि दृष्टिविहीन विद्यार्थी मात्र हुन्। देशभर कक्षा 11 र 12 पढ्दै गरेका 200 भन्दा बढ़ी दृष्टिविहीन विद्यार्थी किताबविहीन पढ्न बाध्य छन्। किताबबाट वञ्चित भए दृष्टिविहीन विद्यार्थी कक्षा 10 1552 विद्यार्थी, किताब छापियो 937 सेट मात्रै, कान्तिपुरले अग्रपृष्ठमा छापेको छ। गत साउन र भदौमा बाढ़ीले पुरेर क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजना पुनः सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। सरकारले विक्रमसम्म 2079 वैशाख 1 गते मेलम्चीको पानी काठमाण्डुमा ल्याउने लक्ष्य राखेको छ। सिन्धुपाल्चोकको याङ्री लार्की र मेलम्ची खोलामा पहिरोसँगै आएको बाढ़ीले क्षतिग्रस्त आयोजनाको मुख्य प्रवेशद्वार हेडवर्क्स र अडी टनेलमा थुप्रिएको गेग्रान्ड र लेदो हटाएर पानी सञ्चालन गर्ने तयारी भइरहेको छ। खानेपानी मन्त्रालयले उक्त लक्ष्य अनुरूप आयोजनालाई समय अगावै सम्पन्न गर्ने गरी कार्ययोजना सहित काम गरिरहेको छ। खानेपानी मन्त्री उमाकान्त चौधरीले बुधबार प्रभावित क्षेत्रको निरीक्षण गर्नुभयो। निरीक्षणका क्रममा उहाँले चैत तेस्रो सातासम्म काठमाडौँमा पानी ल्याइने बताउनुभयो। मेलम्ची खानेपानी आयोजना चैत तेस्रो सातासम्म काठमाडौँमा पानी गोर्खापत्रले अग्रपृष्ठमा समाचार छापेको छ। अब आजका पत्र पत्रिकामा प्रकाशित सम्पादकीय हेरौं। फरक फरक विषयलाई पत्र पत्रिकाले सम्पादकीयमा उठाएका छन्। फागुले दिने अनुपम सन्देश शीर्षकमा गोर्खापत्रले सम्पादकीय छापेको छ। वसन्त ऋतुको आगमनसँगै रंगहरूको चाड़ फागु अर्थात होली विशेष रमाइलो देशैभरि आइपुग्छ। फागुन शुक्ल पूर्णिमाका दिन नेपालका पहाड़ जिल्लामा यो चाड़लाई हर्षोल्लासपूर्वक मनाइन्छ भने यसको भोलिपल्ट फागुन शुक्ल प्रतिपदाका दिन तराई क्षेत्रमा यसको अझ विशेष उमंग छाउँछ। नेपालका विभिन्न क्षेत्रमा आफ्नै परम्परा तथा शैली अनुरूप फागुमा बुढा बालक युवा युवती प्रौढ आदि सबै उमेर समूहका मानिसको सहभागिता हुने गर्छ। फागु सबैको प्यारो हुन्छ। विशेष गरी अत्यधिक मदिरा सेवन गरी जथाभावी सवारी चलाउने झैझगड़ा गर्ने इच्छा विपरीत रंग र अबीर लोलाको प्रयोग गर्ने अनियन्त्रित भीड़ महिलामाथि दुर्व्यवहार गर्ने ट्राफिक नियम पालना नगर्ने जस्ता कार्यलाई फागुमा रोक्नुपर्छ। फागुका दिन हुने अवांछित क्रियाकलाप हुनु रोक्नु प्रशासनको दायित्व हो। फागुले दिने अनुपम सन्देश शीर्षकमा गोर्खापत्रले सम्पादकीय उठाएको छ। चीनबाट सिकौं शीर्षकमा नेपाल समाचार पत्रले सम्पादकीय छापेको छ भने सुपारी आयातमा सरकारको बदनियत भन्दै कान्तिपुरले सम्पादकीयमा उठाएको छ। कार्यान्वयनमा पायलट प्रोजेक्ट शीर्षकमा राजधानीले सम्पादकीय छापेको छ भने जातीय विभेदको निकृष्टता शीर्षकमा अन्नपूर्ण पोस्टले सम्पादकीयमा उठाएको छ। संसदीय प्रभावकारितामा सीमा शीर्षकमा नागरिकले सम्पादकीय उल्लेख गरेको छ। सम्पादकीयमा नागरिक लेख्छ, संसद अधिवेशन मंगलबार अन्त्य भए पनि यसको प्रभावकारिता सम्बन्धी प्रश्न उठेका छन्। संसदको हिउँदे अधिवेशनमा एउटा पनि विधेयक दर्ता नगरी अन्त्य हुनुले यसको प्रभावका बारेमा प्रश्न उठाउने ठाउँ दिएको छ। संसदलाई प्रभावकारी बनाउने मुख्य जिम्मेवारी प्रमुख विपक्षीलाई जान्छ। अहिलेको प्रमुख विपक्षी नेकपा एमाले संसदलाई हलन चलको स्थितिमा पुर्याएको हो। यसकै कारण संसद अधिवेशन हठात अन्त्य भएको छ भन्दै नागरिकले सम्पादकीयमा उठाएको छ। पत्र पत्रिकामा प्रकाशित सम्पादकीयपछि अब अन्य प्रसंगहरू छुटकरीमा। बिहिबार उल्लासमय वातावरणमा होली पर्व मनाइँदैछ। होली हरेक वर्ष चैत शुक्ल पूर्णिमाका दिन मनाइन्छ। हिमाली र पहाड़ी जिल्लामा फागु पर्व चैत्र तीन र तराई मधेसका जिल्लामा चैत्र चार गते मनाइँदैछ। यस दिनमा आफन्त तथा मनमिलेका साथीबीच प्राकृतिक रूपको अबीर तथा पानीको पिचकारी एक आपसमा छ्यापाछ्याप गरिन्छ। होलीमा रंग खेल्दा हुस गरौं शीर्षकमा गोर्खापत्रले छापेको छ। सरकारले आगामी चैत 25 गतेदेखि वैशाख 18 गतेसम्म देशभरका बालबालिकालाई टाइफाइड विरूद्धको खोप लगाउँदैछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर संगीता कौशल मिश्राले 15 महिनादेखि 15 वर्षसम्मका सबै बालबालिकालाई लक्षित गरी खोप लगाइने जानकारी दिनुभयो। सरकारले उक्त अवधिमा 95% बालबालिकालाई टाइफाइड विरूद्धको खोप दिने लक्ष्य लिएको छ। नेपालमा टाइफाइड विरूद्धको खोप लगाइँदै नेपाल समाचार पत्रले समाचार छापेको छ। सर्वोच्च अदालतले संवैधानिक इजलासले नागरिकता अध्यादेश विरूद्ध परेको रिट खारेज गरेको छ। कायम मुकायम प्रधान न्यायाधीश दीपक कुमार कार्की, न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, सुरखतिवड़ा र आनन्द मोहन भट्टराईको इजलासले नागरिकता अध्यादेशको कानूनी हैसियत समाप्त भइसकेको भन्दै रिट खारेज गर्ने फैसला गरेको प्रसंग नेपाल समाचार पत्रले छापेको छ। सबै प्रदेशमा समान प्रकारको सवारी साधन कर लिने व्यवस्था गर्न प्रदेश सरकारहरू सहमत भएका छन्। गण्डकी प्रदेशको राजधानी पोखरामा बुधबार सम्पन्न सबै प्रदेशका भौतिक पूर्वाधार तथा यातायात मन्त्रीहरूको बैठकले यस्तो सहमति गरेको हो। सबै प्रदेशमा समान सवारी कर प्रस्ताव कारोबारले प्राथमिकताका साथ समाचार छापेको छ। पत्र पत्रिकामा प्रकाशित तीनै प्रसंगसँगै आजलाई कार्यक्रमको समय सकिएको छ। यसपछि अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। प्राविधिक सहकर्मी राजु थापालाई धन्यवाद। म रत्नावली शर्मा विदा हुन्छु। नमस्कार।